नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सरकारलाई स्थानीय चुनावको मिति तोक्न चौतर्फी दबाव, प्रधानमन्त्रीकै दलले भन्यो वैशाख अन्तिममा चुनाव गर्ने गरी मिति तोक्नु।
पुनर्संरचना आयोगको प्रतिवेदन सुझाव सहित प्रधानमन्त्रीलाई बुझाइयो, दुई नम्बर प्रदेशमा देखिएको असन्तुष्टि सम्बोधन गरिएको समितिको दावी।
छपाईको काम आफूलाई दिन देशैभरिका सरकारी र निजी कार्यालयलाई साझा प्रकाशनको पत्र, साझालाई दुई वर्षभित्र सुदृढ बनाउने गरी कार्ययोजना बनाएर काम शुरू।
भिटामिन डी को चक्की खाए रुगा तथा फ्लूको संक्रमणबाट बच्न सकिने, हड्डीलाई थप बलियो बनाउन पनि यो चक्की महत्वपूर्ण हुने अध्ययनको निष्कर्ष।
र उदयपुर गोल्ड कप फुटबलको उपाधि रूपन्देहीलाई बुढा सुब्बा गोल्ड कपमा संकटाको विजय शुरूआत।
व्हाइट हिमालयन इन्जिनियरिङले दुध पानी छुट्याउने मिसिन पनि बजारमा ल्याइसक्यो। खट्टौमै भयो, बर्बादै भयो नि। दुधमा पानी मिसाउन त पाइएन नि, होइन त?
वाइपाडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नुपर्छ। फोन नम्बर चाहिँ 056-551-9550-63143 हो। अनि सुन बिलासे,
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारलाई स्थानीय चुनावको मिति तय गर्न चौतर्फी दबाव बढ़िरहेको छ। विपक्षी दल एमाले र सत्ता साझेदार कांग्रेसका नेताले चुनावको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई दबाव बढ़ाइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालकै दल माओवादी केन्द्रले पनि चुनावको मिति घोषणा गर्न आग्रह गरेको छ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले वैशाखको अन्तिममा चुनाव गर्ने गरी मिति घोषणा गर्न र संविधान संशोधन प्रस्ताव अघि बढ़ाउन सरकारलाई आग्रह गरेको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पुनर्संरचना आयोगको प्रतिवेदनलाई चाँडो टुंग्याएर वैशाखभित्रै स्थानीय चुनाव सुनिश्चित गर्न सुझाव दिएको प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो। यस्तै बैठकले 10 गते बस्ने संसद बैठकमा संशोधन प्रस्ताव छलफलका लागि प्रस्तुत गर्न नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहाललाई सुझाव दिएका थिए। बैठकले चुनावका लागि सहयोग गर्न मधेसी दल र संशोधनलाई समर्थन गर्न विपक्षी दल एमालेलाई आह्वान समेत गरेको छ।
यसैबीच प्रमुख प्रतिपक्षी दल एमाले चुनावको तयारीमा सरकारले उदासीनता देखाएको भन्दै आपत्ति जनाएको छ। आज सकिएको पोलिट ब्यूरो बैठकले 12 बुँदे प्रस्ताव पारित गर्दै चुनावको तयारीमा सरकारले देखाएको उदासीनताले गम्भीर र सशंकित भएको बताएको हो। एमाले माघ 7 गतेपछि संवैधानिक र राजनीतिक संकट आउने भएकाले तीन तहको चुनावको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गरेको छ। पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै वैशाखभित्र स्थानीय तहको चुनाव हुने वातावरण बनाउन सरकारको ध्यान आकर्षण गराउने निर्णय भएको एमालेका प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो। बैठकले चुनावका लागि आवश्यक पर्ने सबै कानून पारित गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठन गर्न पनि सरकारसँग माग गरेको छ। हिजोदेखि शुरू भएको बैठकले अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ। त्यस्तै एमाले संविधान संशोधन प्रस्ताव राष्ट्रिय हित र जनभावना विपरीत रहेकोले पारित नहुने प्रस्ताव फिर्ता लिएर देशलाई चुनावको दिशामा अग्रसर गराउन आग्रह गरेको छ। बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी राख्ने सार्कको भूमिकालाई कमजोर पार्ने प्रयास भएको भन्दै आपत्ति जनाएको छ। प्रवक्ता भट्टराईका अनुसार बैठकले चीनसँग भएको पारवहन सम्झौता कार्यान्वयनमा ढिलासुस्ती र वाहनाबाजी नगर्न सरकारसँग आग्रह गरेको छ। त्यस्तै एमाले चुरे क्षेत्र उत्खननका लागि छूट दिने गरी सरकारले गर्न लागेको निर्णयप्रति असहमति जनाउने निर्णय पनि गरेको छ।
चुनावको मिति घोषणा गर्ने दबाव बढ़िरहेका बेला निर्वाचन आयोगले आजदेखि पूर्णता पाएको छ। आयोगको आयुक्तका रूपमा नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौडेल र सुधीर कुमार शाहले पदबहाली गरेसँगै आयोगले पूर्णता पाएको हो। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादवबाट पद तथा गोपनीयताको शपथ गरेसँगै तीनैजना आयुक्तले आज पदबहाली गर्नुभएको छ। प्रमुख आयुक्त सहित पाँचजना पदाधिकारी हुनुपर्ने आयोगमा यसअघि प्रमुख निर्वाचन आयुक्त यादव र आयुक्त इला शर्मा मात्रै हुनुहुन्थ्यो। संवैधानिक परिषदले गत माघ 14 गते दलीय भागबण्डाका आधारमा कांग्रेसबाट पौडेल, एमालेबाट दाहाल र माओवादी केन्द्रबाट शाहको नाम सिफारिश गरेको थियो। तीनैजनाको नाम संसदीय समितिले अनुमोदन गरेपछि नियुक्त गरिएको हो। निर्वाचन आयोगले आगामी जेठ 1 र 21 गते दुई चरणमा स्थानीय चुनाव गर्ने गरी मिति तोक्न सिफारिश गरे पनि सरकारले अझै चुनावको मिति तोक्न सकेको छैन।
राप्रपाको एकता महाधिवेशनको तयारी पूरा भएको छ। काठमाण्डुमा भोलि शुरू हुने महाधिवेशनका लागि सबैजसो प्रतिनिधि काठमाण्डु आइपुगेको र लगभग सबै तयारी सकिएको राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो। अधिवेशनका लागि 3315 जना प्रतिनिधि र 300 पर्यवेक्षक सहभागी हुनेमा सबैजसो काठमाण्डु आइपुगेका उहाँले जानकारी दिनुभयो। काठमाण्डुको भ्रिकुटी मण्डपमा 12:30 बजे हुने उद्घाटन सत्र सकिएपछि दिउँसो 4:30 बजेपछि बन्द सत्र शुरू गर्ने तयारी छ। बन्द सत्रमा अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्र, राष्ट्रिय अध्यक्ष प्रकाश चन्द्र लोहनीले आर्थिक प्रतिवेदन र नेता बुद्धिमान तामाङले विधान संशोधन सम्बन्धी कार्यपत्र पेश गर्नुहुनेछ। अध्यक्ष थापाले नेपाललाई सनातन धर्म, सापेक्ष हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था सहितको प्रजातान्त्रिक देश बनाउने कुरालाई मुख्य सिद्धान्त बनाउने प्रस्ताव पेश गर्ने तयारी गर्नुभएको छ। राप्रपा नेपाल र राप्रपा दुई पार्टी मिलेपछि हुन लागेको एकता अधिवेशन आउँदो सोमबार सकिनेछ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको 8 महाधिवेशनको बन्द सत्र रोल्पाको थवाङमा शुरू भएको छ। बन्द सत्रमा पार्टी महासचिव नेत्रविक्रम चन्दले पेश गरेको राजनैतिक प्रतिवेदनमा छलफल भएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो। बन्द सत्रमा पोलिट ब्यूरो र केन्द्रीय सदस्य सहित देशभरिबाट 800 प्रतिनिधि तथा पर्यवेक्षक सहभागी भएका छन्। भोलि महासचिवको प्रतिवेदनमाथि टिप्पणी र पार्टीको नयाँ विधानका लागि समूह विभाजन गर्ने, पर्सी छलफल गरी विधान पारित गर्ने र नयाँ नेतृत्व चयन गर्दै फागुन 10 गते अधिवेशन सकिने उहाँले जानकारी दिनुभयो। फागुन 1 गते काठमाडौँमा शुरू भएको महाधिवेशनको बन्द सत्र माओवादी विद्रोहको महत्वपूर्ण थलो मानिने थवाङमा शुरू भएको हो।
राष्ट्रिय मानवाधिकार आयोगले जनकपुर क्षेत्रको विकास लगायत माग राखी अनसनमा बसेका 72 जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा र सदस्य कलामुद्दीन राईनको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ। माघ 20 गतेदेखि अनसनरत शर्मा र राईनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भन्दै आयोगले सरकारलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको हो। उहाँहरूले उठाएका मागहरू ऐतिहासिक सम्पदाको संरक्षण तथा विकासको अधिकारसँग सम्बन्धित रहेको भन्दै आयोगले समस्या समाधान गर्न सरकारलाई संवेदनशील हुन आग्रह गरेको हो।
स्वतन्त्र विद्यार्थी युनियनको चुनावका विषयमा टुङ्गो लगाउन त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनका प्रतिनिधिको छलफल अहिले पनि चलिरहेको छ। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय किर्तिपुरमा त्रिविका उपकुलपति, रजिस्ट्रार, निर्वाचन समितिका प्रमुख र विद्यार्थी संगठनका प्रतिनिधि बीच छलफल भइरहेको हो। राति अबेरसम्म बैठक लम्ब्याएर भए पनि सोभियो चुनाव यही फागुन 18 या 19 गते गर्ने गरी सहमति जुटाउन प्रयास भइरहेको अनराष्ट्र ब्यूका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभएको छ। विप्लव निकट अखिल क्रान्तिकारीले 18 या 19 गते चुनाव गर्न सहमति जनाएकाले केही बेरमा त्रिविका उपकुलपति र रजिस्ट्रारले छुट्टै छलफल गरेर मिति तोक्ने उहाँले बताउनुभयो। तर केही विद्यार्थी संगठनले भने सोभियो चुनाव पूर्ण समानुपातिक हुनुपर्ने भन्दै असन्तुष्टि जनाएका छन्। फागुन 14 गते चुनाव गर्ने गरी मिति तोके पनि विभिन्न विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाएपछि चुनावी कार्यतालिका अनुसार काम हुन पाएको छैन।
साझा प्रकाशनले छपाई सम्बन्धी काम दिन देशैभरिका सरकारी र निजी कार्यालयलाई पत्राचार गर्ने अभियानलाई तीव्रता दिएको छ। साझा बचाऊ अभियान अन्तर्गत विभिन्न कार्यालयका छपाईका काम साझालाई दिन पत्राचार गरिएको हो। अहिलेसम्म सबै मन्त्रालय र काठमाडौँका सरकारी कार्यालय अनि केही ठूला निजी संघ संस्थामा छपाईका काम साझालाई दिन अनुरोध गर्दै पत्र पठाइसकिएको र साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्माले जानकारी दिनुभयो।
सीधा कुरा प्रश्न विचार यो हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा हर्ज, नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
अगस्त्य मुनि तहा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
बिहेमा त धेरै रमाइलो भयो अघि।
अँ, फोटो पनि आएको छ।
अनि बच्चा कहिले नि?
बच्चा अब सेटल भएपछि मात्र
हो नि त।
हामीले परिवार नियोजनको उपयुक्त साधन सुरु गरिसक्यौँ ताकि हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र हो।
स्मार्ट दम्पति
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न।
कुन देशमा लामखुट्टे पाइदैन?
ए आइसल्यान्ड, बी भारत।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सरकारलाई स्थानीय चुनावको मिति तय गर्न चौतर्फी दबाव, छपाई सम्बन्धी काम आफूलाई दिन साझा प्रकाशनको पत्राचार, सोभियो चुनावका विषयमा त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनको बैठक चल्दै लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। पुनर्संरचना आयोगको प्रतिवेदनमा देखिएका गुनासा समेटेर सुझाव दिन गठित मन्त्रीस्तरीय समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा विशेष गरी दुई नम्बर प्रदेश र अरू ठाउँमा देखिएका विवाद सुल्झाउन स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित समितिले प्रधानमन्त्रीलाई सुझाव दिएको हो। गएको माघ 20 गते बसेको मन्त्री परिषद बैठकले मन्त्री पाण्डेको संयोजकत्वमा उद्योग मन्त्री नवेन्द्र राज जोशी र आपूर्ति मन्त्री दीपक बोहरा सम्मिलित समिति गठन गरेको थियो। समितिले सुझाव बुझाएसँगै स्थानीय चुनावका लागि चाहिने पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सहज भएको छ। यसै विषयमा साथी प्रकाश ढकालले समिति पर्यटक एवं स्थानीय विकास मन्त्री हितराज पाण्डेले के सुझाव समेट्नु भएको छ भनेर सोध्नु भएको छ।
सबभन्दा पहिले त हामीले आज हाम्रो समितिको तर्फबाट सर्वसम्मत रूपमा सुझावहरू हामीलाई दिएको समय 15 दिनको समयभित्र नै बुझाएका छौँ। अब त्यसमा जुन समस्याहरू देखिएका छन् खास गरेर तराई मधेसमा हामीले 2 नम्बर प्रदेशका सबै सांसदहरूलाई पनि बोलाएर 3 दिन कुरा गरेका थियौँ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रतिनिधिहरूसँग पनि हामीले कुराकानी गरेका थियौँ। हाम्रा शीर्ष दलका चाहिँ नेताहरूसँग पनि हामीले छलफल गरेका थियौँ। सम्माननीय प्रधानमन्त्रीज्यूले त्यो छलफलमा हामीलाई सहभागी गराउनु भएको थियो। अनि त्यसपछि हामीलाई विभिन्न लिखित मौखिक गुनासाहरू प्राप्त भएको थिए। ती सबैलाई हेरेर हामीले केही संख्या थप गरेर भए पनि यी समस्याहरूको समाधान गर्नुपर्छ भन्ने सुझाव दिएका छौँ।
कति जति थपिन्छ त्यो संख्या?
होइन, अब त्यही त हामीले चाहिँ यत्तिकै भन्न त हामी सकेनौँ। किनभने हामीलाई के लाग्यो भने आयोगले अधिकतम संख्या 744 हुन्छ भनेर त आयोगले भनेकै थियो। उसले अहिले सिफारिस गरेको संख्या भनेको 719 छ। त्यस कारणले आयोगले भनेकै संख्या पनि त्यहाँ बाँकी नै छ। तर चाहिँ अलिकति छलफल गरेर त्यो चाहिँ थप गरेर पनि मिलाउन सकिन्छ भन्ने अब हाम्रो एउटा सुझाव रहेको छ। त्यहाँ जहाँ जहाँ अधिकतम सहमति भएका छन् ती सहमतिलाई लागू गरेर जाँदाखेरिमा चाहिँ सजिलो हुन्छ भन्ने सुझाव पनि हामीले दिएका छौँ। अब यसको साथसाथै जति पनि गुनासाहरू आए नि विविध ठाउँमा गुनासाहरू खास गरेर केन्द्र मिलेन, सिमाना मिलेन, अरू मिलेन भन्ने आएका छन्, सबै गुनासाहरूलाई पनि हामीले अनुसूचीमा राखेर दिएका छौँ।
भनेपछि अब जुन 2 नम्बर प्रदेशबाट विशेष गरी मधेसी दलहरूको असन्तुष्टि छ, त्यो असन्तुष्टि चाहिँ पुरै निवारण भयो तपाईँहरूको सुझावपछि?
होइन, अब पुरै निवारण हुन्छ कि हुँदैन यस्तो होला नि त, सरकारले चाहिँ उहाँहरूसँग छलफल गर्ने होला, छलफल गरेर अनि बल्ल चाहिँ निकाल्ने होला नि। हामीले त सुझाव नै दिया हो
कि आयोगलाई पठाउनुहुन्छ अब यो प्रतिवेदन जुन तपाईँहरूको सुझाव छ?
यो विषयवस्तु त हामीले गर्ने कुरा होइन, यो त मन्त्री परिषदले गर्ने विषयवस्तु हो। सहज त आयोगले नै गर्दाखेरि सहिलो हुन्छ भन्ने चाहिँ हाम्रो सुझाव।
8 गतेसम्म चाहिँ चुनावको मिति घोषणा गर्ने भन्ने 3 ठुला दलबीच खालको समझदारी बनेको कुरा बाहिर आएको रहेछ, र त्यसमा चाहिँ निकाय वा तहको कुनको चुनाव गर्ने भन्ने खालको कन्फ्युजन अन्यल जस्तो थियो। अब यो तपाईँले सुझाव दिइसकेपछि अब तहकै चुनाव हुन्छ भनेर चाहिँ विश्वस्त हुने ठाउँ रह्यो?
निकायको चुनाव भन्ने कुरा त धेरै पहिलेको कुरा हो, अब त स्थानीय तहकै निर्वाचन हो। त्यो कुरा त व्यवस्थापिका संसदबाट जब स्थानीय तहको निर्वाचन सम्बन्धी विधेयक पारित भयो नि व्यवस्थापिका संसदबाट, त्यसपछि सम्माननीय राष्ट्रपतिज्यूले त्यसलाई प्रमाणीकरण गरिसकेपछि त निकायको त कुरा त धेरै पछाडि गइहाल्यो नि। अब त स्थानीय तहकै निर्वाचन हुने हो नि, यहाँ त कहीँ आशंकै गर्न पर्दैन।
8 गते चुनावको मिति पनि घोषणा गर्नुहुन्छ तपाईँले, त्यो विषयमा पनि कुराकानी भयो प्रतिवेदन बुझाउने सँगसँगै?
अब मिति घोषणा गर्ने कुरा त मन्त्री परिषदले गर्ने हो, हामीले त त्यो त्यसको बारेमा त केही कुराकानी गर्ने कुरा भएन।
स्थानीय विकास मन्त्री हितराज पाण्डे आज प्रधानमन्त्रीलाई स्थानीय तहको पुनर्संरचना समितिको प्रतिवेदन सुझाव सहित बुझाएको बारे साथी प्रकाश ढकालसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। अब बाँकी प्रसंग, सशस्त्र द्वन्द्वको क्रममा सबैभन्दा ठूलो मानिएको अछाम आक्रमणको 15 वर्ष पूरा भएको छ। तत्कालीन नेकपा माओवादीले अछामको मंगलसेन र साँफे बगरमा 2058 साल फागुन 4 गते राति एकैसाथ आक्रमण गर्दा प्रमुख जिल्ला अधिकारी सहित 149 जना मारिएका थिए। आक्रमणबाट ध्वस्त भएको ऐतिहासिक अछाम दरबार पुनर्निर्माण हुन थालेको 8 वर्ष भइसक्दा पनि अझै अधुरै छ। अछामबाट फर्किएपछि साथी पीति लोपचनको रिपोर्ट।
आक्रमणको बेला ध्वस्त भएका अछामका 22 सरकारी कार्यालय मध्ये 15 भन्दा धेरै बनिसकेका छन्। तर ऐतिहासिक अछामी दरबार पुनर्निर्माण गर्न शुरू भएको 8 वर्ष बितिसक्दा समेत 1.5 तला भन्दा माथि उठ्न सकेको छैन। 2064 सालमा शुरू भएको दरबार 2067 असारमा सक्नुपर्ने सम्झौता भए पनि 4 वर्ष यता दरबारमा एउटा इँटा पनि थपिएको छैन। दरबार पुनर्निर्माणको कामले गति नलिएपछि स्थानीय बासिन्दा आक्रोशित छन्। तत्कालीन जिल्ला पञ्चायतका सभापति देवेन्द्र बहादुर शाह,
माओवादीले हानिसकेपछि यो भत्कियो यसलाई पुरानै रूपमा बनाउने भनेर ऊ गरेको हो, ठेका यसको बनाउने ठेका जयबहादुर साउदले लिएको हो, अहिले के कारणले बीचमा रोक्यो यति बन्यो यसको अहिलेसम्म त्यो लटर पटर गरिराखेको छ। अब
झण्डै 150 वर्ष अघि मंगलसेनका तत्कालीन राजा दलबहादुर शाहको पालामा बनेको 3 तले दरबारमा 30 कोठा थिए। सरकारले 2029 सालमा असामी राजाका सन्तान तपेन्द्र बहादुर शाहसँग दरबार किनेको भनाई छ। जिल्ला प्रशासन कार्यालय दरबारमै रहेकाले त्यति बेला माओवादीले दरबारलाई आक्रमणको निशाना बनाएको थियो। ध्वस्त दरबारलाई पुरानै कलाकृतिमा पुनर्निर्माण गर्ने गरी 2,25,00,000 रूपियाँमा ठेक्का लिएको राजेन्द्र र साउथ कन्स्ट्रक्सनले भने सालको काठ सजिलै उपलब्ध नहुँदा काम अधुरो रहेको बताएको छ। तर स्थानीय बासिन्दा भने राजनीतिक संरक्षणका कारण काम अधुरो राखेको बताउँछन्। मंगलसेन नगरपालिका पाँचका गोपाल थापा,
ठेकेदारको भनाइ छ काठ उपलब्ध भएन भनेर, यो राजनीतिक चलखेलले मात्रै दरबार रोकिएको, मगर ठेकेदारहरूले काम गर्न माथिबाट सरकारले दबाब दिए काम भइहाल्थ्यो हजुरको, यो अब ठेकेदारहरूलाई फेरि छ, अब यहाँ काम गर उहाँ काम गर, अब हजुरको सामान्य अदालतको भव निर्माण भइसक्यो भएको छैन, के अरे जिल्ला अदालत बनायो, हस्पिटलमा काम गरिरहेको छ।
दरबार पुननिर्माणमा अनियमितता बढेको सुईको पाएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्माण सम्बन्धी सबै फाइल केलाइरहेको छ। 2069 सालमै फाइल मगाएको अख्तियारले त्यसपछि केही बोलेको छैन। बेला बेलामा सरकारकै उपल्लो निकायबाट अनुगमन भए पनि अहिलेसम्म आश्वासन बाँड्ने बाहेक केही भएको छैन। फेरि गोपाल थापा,
क्षेत्रीय प्रशासनजी आएर पनि यहाँ निरीक्षण गरेर जानुभयो, कामलाई पहिलो प्राथमिकता राख्छु म गर्छु भनेर उहाँ पनि त्यतिकै छेलाएर जानुभयो, के अलिकति माथिबाट हजुरको दबाब आए त काम गरिहाल्थ्यो नि, अब उनीहरूलाई त फ्री छ, अब काम गरे भने मतलब छैन, नगरे भने त अब सानो दिनु घर पनि होइन हजुरको, अब 3-4 करोडको ठेकाको घर हो, आँखा चिमीले कोही बैठेको छैन, प्रशासन छ, पुलिस छन्, अब सब चिज छन्, कानुन छन्, नियम छन्, नेता छन्, सब छन्, अब सबै चुप लागिरहेको छन्, केही गरिरहेको छैन।
असम दरबार ध्वस्त बनाएको तत्कालीन नेकपा माओवादीले अहिले सत्ता सम्हालेको छ। सत्ता सञ्चालनको बागडोर सम्हालेको बेलै ऐतिहासिक दरबारको पनि पुननिर्माणको काम सकिने असमका बासिन्दाले आशा गरेका छन्।
सीधा कुरा प्रश्न विचार यो हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको,
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर काठमाडौँ, फोन नम्बर 41-07-007, 98-5-11-72-194,
41-07-007, 98-5-11-72-194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु, मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242, 44-28-242।
Come once, you will certainly be benefited.
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, स्वास्थ्यकर्मीहरूले विभिन्न संघ संगठनले जिल्ला जनस्वास्थ्य कार्यालय 12 आज तालाबन्दी गरेका छन्। स्वास्थ्य सेवा ऐन अनुसार कर्मचारीको व्यवस्थापन र दरबन्दी चार्ट संशोधनको माग गर्दै उनीहरूले जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरेका हुन्।
भारतबाट अवैध रूपमा ल्याइएको लाखौं मूल्यको औषधि रौतहटमा बरामद भयो भएको छ। प्रहरीले नेपालमा दर्ता नै नभएको मानव स्वास्थ्यका लागि हानिकारक औषधि आयात भएको सूचनाका आधारमा छापा मार्दा 5.5 लाख भन्दा बढी रूपियाँको औषधि बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले जानकारी दिनुभयो।
बैतडीको तल्लो स्वराड मेलौलीमा डाक्टर नहुँदा बिरामीलाई समस्या भएको छ। तल्लो स्वराड क्षेत्रका 10 भन्दा धेरै गाविसमा सेवा दिन 2057 सालमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिए पनि अहिलेसम्म डाक्टर पुगेका छैनन्।
शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा परिषदमा 7 जना सदस्य मनोनित गरी परिषदलाई पूर्णता दिएको छ। 3 वर्ष कार्यकाल तोकिएको परिषदले शिक्षा सम्बन्धी नीति निर्धारण गर्न सरकारलाई सुझाव दिनेछ।
सरकारले 6 जिल्लाका सामुदायिक विद्यालयमा नमूनाका रूपमा राष्ट्रिय प्रारम्भिक कक्षा पढ़ाई कार्यक्रम शुरू गरेको छ। 1-3 कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको पठन पाठन सिप बढ़ाउन पहिलो चरणमा भक्तपुर, कास्की, कञ्चनपुर, बाँके, मनाङ र सप्तरीमा कार्यक्रम शुरू भएको शिक्षा विभागले जनाएको छ।
रैथाने बाली संरक्षण गर्न बाजुरामा नेपाल खाद्य संस्थानले फापर खरिद गर्ने भएको छ। संस्थानको शाखाले जिल्लाको उत्तरी भेगका 11 गाविसका किसानबाट रैथाने बाली फापर खरिद गर्ने बाजुराका वरिष्ठ कृषि विकास अधिकृत रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो।
जुम्लामा गाड़ी दुर्घटना हुँदा 3 जनाको ज्यान गएको छ। जुम्लाबाट नेपालगंजका लागि छुटेको N6K9372 नम्बरको मालवाहक गाड़ी सिन्जा बड़की गाविसको कोटिलामा दुर्घटना हुँदा मुगु कालै चारका रंगबहादुर शाही र गंगा शाही र बर्दिया मैना पोखरका तीर्थराम थारूको ज्यान गएको प्रहरीले जनाएको छ।
मध्यपहाड़ी लोकमार्गका कारण घर जग्गा नै नासिने भन्दै तेह्रथुमको म्याङ्लुङका बासिन्दाले आन्दोलन शुरू गरेका छन्। लोकमार्गका कारण आफूहरू सुकुम्बासी हुने अवस्था आएको भन्दै झण्डै 200 परिवारले कम क्षति हुने गरी ट्र्याक परिवर्तन गर्न माग गरेका हुन्। लोकमार्ग पीड़ित सरकार समिति तेह्रथुमका अध्यक्ष लालबहादुर खत्रीले म्याङ्लुङ बस पार्कदेखि जिरिखिमती र हलिमेला जाने बाटोमा झण्डै 1 किलोमिटरभित्र लोकमार्गको ट्र्याक परिवर्तन गर्न माग गरिएको बताउनुभयो।
मेरो पनि भन्नु छ।
नाकोके आमिर चपल नाम राखेका साथीले फेसबुकमा लेख्नु भएको छ, महावीर पुलले आविष्कार केन्द्रको लागि भन्दै आफ्नो मेडल बेच्ने कुरा गरेको सुन्दा दुःख लाग्यो। नेताको उपचारको लागि लाखौं खर्च गर्न सक्ने सरकारले देशका लागि केही गर्छु भन्दा किन मुख दर्शक भएर बस्छ।
वरिष्ठ दारीवाल नाम राखेका साथीले ट्वीट गर्नुभएको छ, जताततै जग्गा मासेका छन्, प्लटिङ गरेका छन्, भूतस्करले वन आफ्ना नाममा गरेका छन्। सरकार निदाएको हो कि नागरिक जागरूक नभएका हुन् थाहै पाउन सकिएन।
मध्यपहाड़ी लोकमार्गले जग्गा मासिएको भन्दै आन्दोलन भन्ने खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा सागर शर्मा लेख्नुहुन्छ, यसरी कसैको बास उठाउनुहुन्न, जबरजस्ती गरेको खण्डमा विरोध मात्र होइन नागरिकले प्रतिकार पनि गर्नेछन्, यदि सरकारले सड़क बनाउने हो भने उचित क्षतिपूर्ति दिनुपर्छ।
यसै विषयमा गणेश प्रसाद हुजदार लेख्नुहुन्छ, केही पाउन केही गुमाउनुपर्छ। लोकमार्ग सड़क विस्तार गर्दा आफ्नो जग्गाको मूल्याङ्कन र मूल्य बढ्ने हुनाले म्याङ्लुङवासीले विकास विरोधी काम गर्न हुँदैन। यदि उठीवास हुने सम्भावना छ भने त्यसलाई सरकारले उचित मुआवजा दिनुपर्छ।
अनि तिल बन्जारा हाम्रो आइबीआरमा भन्नुहुन्छ,
मोरङमा रहेको जिपिटर टावर समस्याग्रस्त भएको 15 वर्ष पुगिसक्दा पनि सञ्चालनमा आउन नसकेको सुन्दा नरमाइलो लाग्यो। जुन अहिले सत्तामा आसिन माओवादीले नै आक्रमण गरी ध्वस्त पारेको थियो, जब आफै बिगारेको कामलाई त सत्तामा रहेर पनि बनाउन सक्दैन भने, त्यसका लागि आवश्यक कदम अगाडि बढाउन सक्दैन भने हाम्रा समस्याहरूको समाधान गर्ला भनेर के आशा राख्छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौं।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र सुजाता खत्री। अब विदेशको खबर। भिटामिन डीको चक्की खाएमा रुगा तथा फ्लूको संक्रमणबाट बच्न सकिने वैज्ञानिकले बताएका छन्। नयाँ अनुसन्धानले भिटामिन डीको चक्की खाएमा चिसोका कारण लाग्ने रुगा तथा फ्लूबाट बच्न सकिने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका हुन्। भिटामिन डी स्वस्थ हड्डीका लागि निकै महत्वपूर्ण हुन्छ। ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित विश्लेषणात्मक अनुसन्धान प्रतिवेदनमा खाद्यान्नमा भिटामिन डी सहित अरू भिटामिनको मात्रा रहनुपर्नेमा जोड़ दिइएको छ। भिटामिन डीले हड्डीलाई थप बलियो बनाउने तथा मांसपेशीका लागि पनि यो भिटामिन उपयोगी रहेको वैज्ञानिकको भनाई छ।
नेपाल दर्पणमा अब केही खेल खबर। उदयपुर गोल्ड कप फुटबलको उपाधि रूपन्देही 11 जितेको छ। गाईघाटमा रहेको थरुवट रंगशालामा भएको फाइनलमा रूपन्देहीले मोरङलाई टाई ब्रेकरमा 4-3 हराउँदै उपाधि उचालेको हो। जितसँगै रूपन्देहीले 2,00,000 र उपविजेता मोरङले 1,00,000 रूपियाँ पुरस्कार पाएका छन्। यस्तै संकटा क्लबले 19 अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्ड कप फुटबलमा विजयी शुरूआत गरेको छ। धरानको एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा संकटाले भारत कोलकाताको दुर्गापुर स्टीललाई 3-2 हराएको हो। प्रतियोगितामा भोलि नेपाल पुलिस र धरान फुटबल क्लब खेल्नेछन्। 2 विदेशी सहित 10 टीमको सहभागिता रहेको प्रतियोगिताको विजेताले 5,00,000 र उपविजेताले 2,50,000 रूपियाँ पाउने आयोजकले जनाएको छ।
ताप्लेजुङको सदरमुकाम फुङलिङमा चलिरहेको दोस्रो राष्ट्रिय पाथिभरा पुरूष भलिबल प्रतियोगितामा आज नेपाल आर्मी र सशस्त्र प्रहरी विजयी भएका छन्। आर्मीले पूर्वाञ्चललाई र सशस्त्रले मध्यमाञ्चललाई हराएका हुन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सरकारलाई स्थानीय चुनावको मिति तोक्न चौतर्फी दबाव। प्रधानमन्त्रीकै दलले भन्यो वैशाख अन्तिममा चुनाव गर्ने गरी मिति तोक्नुस्।
पुनर्संरचना आयोगको प्रतिवेदन सुझाव सहित प्रधानमन्त्रीलाई बुझाइयो। स्थानीय तहको संख्या थपेर भए पनि समस्या सुल्झाउन सुझाव।
छपाईको काम आफूलाई दिन देशैभरिका सरकारी र निजी कार्यालयलाई साझा प्रकाशनको पत्र साझालाई 2 सुदृढ बनाउने गरी कार्ययोजना बनाएर काम शुरू।
भिटामिन डीको चक्की खाए रुगा तथा फ्लूको संक्रमणबाट बच्न सकिने। हड्डीलाई थप बलियो बनाउन पनि यो चक्की महत्वपूर्ण हुने अध्ययनको निष्कर्ष।
र उदयपुर गोल्ड कप फुटबलको उपाधि रूपन्देहीलाई बुढा सुब्बा गोल्ड कपमा संकटाको विजय।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पणको समय भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै रुबिना श्रेष्ठ र लक्ष्मण कार्की विदा हुन्छौ। नमस्कार।